कबीर चाहे संभावना हो, हर एक गरीब देखी, अपढ़ देखी, साधारण देखी, अवैध संतान देखी, सब लाई संभावना कि बुद्धत्व प्राप्त होना सकता। साधारण बुद्धत्व पनि वहाँ को भएन, सुरुमै विरोध सहन पर्यो वहाँ ने, त्यस कारण विद्रोही भएर आउनुभयो। हिंदू मुसलमान एउटा दुईटा क्रिश्चियनिटी आइसकेका थिएन इंडिया में, त्यति हिंदू र मुसलमान दुईटा धर्म थियो, दुईटै धर्मको धेरै विरोध गर्नुभयो उहाँले। हिन्दू माने तथाकथित धार्मिकहरूको, हिन्दूको पनि मुसलमानको पनि, दुईटैबाट विद्रोह भयो, दुईटैले मार्न खोजे। उहाँको जीवन सङ्घर्षको जीवन हो, कपडा बुनेर आफ्नो जीविका चलाउनुभयो, र गाएर उहाँको सारा उपदेश जुन छ त्यो गीत गाएर दिनुभयो, दोहाहरू छ। अहिले पनि त्यो दोहाहरूमा मान्छेले पिएचडी गर्छ, त्यो दोहाको अर्थ लेखेर मान्छेले, उहाँ आफै पढाइ लेखाइ हुनुहुन्थेन, त उहाँले बोलेको शब्दमा व्याख्या गरेर आजकल मान्छेले हजारौँ मान्छे अनेक मान्छेले पिएचडी गरिसकेका छ, होइन? यस्तो उहाँको वाणीमा बल छ, उहाँको पदमा यस्तो बल छ। हिन्दूलाई गाली गर्नुभयो, के भन्नुभयो, पाथर पूजे हरि मिले तो मै पूजु पहाड। हिन्दूले मन्दिरमा पत्थरको पूजा गर्छ, शिवजीको शिवलिङ अनि अरू मूर्तिहरू पनि पहिला पत्थरकै हुन्थे। पाथर पूजे हरिमिले तो मै पूजु पहाड, ताते तो चक्री भली चक्की भली पिस खाए संसार। त्यो भन्दा त चक्का राम्रो छ, पिस खाएर खान्छ भने। अब यस्तो हिन्दूहरू सब विरोध भयो। मुसलमान परिवारमा पल्ला भएको पनि के भन्नु भने, काकड पाथर चुनके मस्जिद लिया बनाए। पहिले ढुङ्गाकै बन्थ्यो, ढुङ्गाको मस्जिद बनाए, काकड पाथर चुनके मस्जिद लियाए बनाए। अब बिहान बिहान मुसलमानको जुन मौलवी हुन्छ त्यो मस्जिदमा छोएर अजान भन्छ, बोलाउँछ उसलाई नमाज पढ्नलाई, अल्लाह अकबर भन्छ। अनि उहाँले भन्नुभयो, काकर पाथर चुनके मस्जिद लिया बनाए, ता चढी मुल्ला बाङ दे क्या बहरा हुआ खुदाए। के भगवान्मा कि बहिरो छ त्यो जोडले गराउनु पर्यो। अहिले त लाउड स्पिकर लगाएर जान्छ, त्यो एउटा लाउड स्पिकर थिएन। त्यही अनि मुसलमानको पनि विरोध गर्नुभयो, पाखण्डको हिन्दूको नि पाखण्डको विरोध गर्नुभयो। आजसम्म यो पनि विवादितै छ कि उहाँ मुसलमान हुनुहुन्थ्यो कि हिन्दू हुन्थ्यो। मुसलमानले पनि उहाँको मकबरा बनाएछ मगरमा, हिन्दूले पनि मन्दिर समाधि मन्दिर बनाएको छ, दुइटै जोडेकै छ, होइन? मुसलमान भन्छन् उहाँ मुसलमान हुनुहुन्थ्यो, किनभने निरु र निमा उहाँको बुवा आमा हिन्दू भन्छन् कि उहाँ वेदान्तको यस्तो कुरा गर्नुभयो, यस्तो कुरा कुनै हिन्दूले गरेका छैन, वेदान्तका भक्तिका यस्तो कुरा गर्नुभयो। त्यही कारणले उहाँ हिन्दू ब्राह्मणीको छोरा भएको हुनाले हिन्दू हुनुहुन्थ्यो। यो विवाद चलि नै रहन्छ। हामी ओसो प्रेमीको लागि उहाँ एक महामनुष्य हुनुहुन्थ्यो, हिन्दू होस् या मुसलमान होस्, र ओसो जस्तै विद्रोही हुनुहुन्थ्यो, आफ्नो समयको ओसो नै हुनुहुन्थ्यो। त्यस कारणले ओसोले उहाँले धेरै आदर गर्नुभएको छ।
अचम्म लाग्ने कुरा नि स्वामीजी, जिन्दगीमा कहिल्यै कपी र कलम नछोएको व्यक्ति, कहिल्यै नपढेको व्यक्ति यति धेरै माथिल्लो चार महात्म्यको बयान गर्न सक्नु भनेको सामान्य चेत भएको सामान्य चेतनाले भ्याउने कुरा होइन। र उहाँलाई पछ्याउने मान्छे पनि कि त अति नै सामान्य हुनु पऱ्यो, साधारण हुनु पऱ्यो, कि त अति नै हाई लेभलको चेतनाको अथवा बुझ्ने हुनु पऱ्यो। उहाँलाई हेर्दाखेरि चाहिँ म आज त्यस्तो फिल हुन्छु जहिले पनि। अनि एउटा प्रसङ्ग हजुरले हजुरसँग एकचोटि शिविरमा म गएको थिएँ स्वामीजी, उसमा कुशीनगरको शिविर थियो, त्यो बेलामा हजुरले लिएर जानुभएको थियो हामीलाई कविको मगरमा लैजाउनु। त्यतिखेर म त्यस्तै 12-13 वर्षको थिएँ होला, अनि मलाई सबैजना ध्यान गरेर बस्नुभएको थियो। त्यो बेलामा मलाई चाहिँ के लाग्यो भने, ध्यान त गर्छु तर त्यो उहाँको जुन कोटेसन छ त्यो चाहिँ मलाई एकदम इन्ट्रेस्टिङ लाग्यो। हो, त्यो सबै कोटेसन मैले डायरीमा पुरा नोट गरेर, त्यहाँ ध्यान गरुन्जेल सबै नोट गरेर लिइरहेको थिएँ। आज पनि त्यो छ मसँग। त्यतिखेर नै मलाई लागेको थियो कस्तो विद्रोही चेत भएको कवि, कस्तो विद्रोही चेत भएको सन्त हुनुहुँदो रहेछ भन्ने लागेको थियो। हजुरले पनि बारम्बार भनिराख्नुहुन्छ, हजुरलाई कवीरको विद्रोह र ओसोको विद्रोहमा चाहिँ के फरक लाग्छ स्वामीजी?
अब ओसो पढा लेखा विद्वान हुनुहुन्छ, भाषा उहाँको हिन्दी भाषामा गएर उहाँको त कमान्डै छ, इङ्ग्लिस पनि धेरै राम्रो छ, होइन, तार्किक हुनुहुन्छ। ओसोले जुन विद्रोह गर्नुभयो त्यो प्राज्ञ भाषामा गर्नु हो, होइन, त्यो इन्टेलेक्चुअलहरूले बुझ्न सक्छ। र ओसोको विद्रोह जुन छ, अब कवीरले विद्रोह गर्नुभयो, हिन्दू मुस्लिम दुईजना दुइटै धर्ममा पाखण्ड थियो, त्यसको विद्रोह गर्नुभयो। ओसोले समस्त धर्मका पाखण्डका विरोध गर्नुभयो र राजनीतिक जो कुसंस्कार छ त्यसको पनि ओसोले विरोध गर्नुभयो। ओसो त नयाँ युगको मानचित्र हुनुहुन्छ, उहाँको इकोनोमिकल थट छ, कसरी इकोनोमी कसरी हुनुपर्छ, पोलिटिकल थट छ, गणतन्त्रको कुरा गर्नुभएको छ, जो कि भोलि भयो भने पृथ्वी नै अर्को बन्छ, होइन, वर्ल्ड ग्लोबल गभर्मेन्टको कुरा गर्नुहुन्छ ओसो, होइन। त ओसोको जुन भिजन छ र उहाँको विद्रोह छ, उहाँले चाहिँ नयाँ मनुष्यताको खाका कोरेर जानुभएको छ। अब यदि पृथ्वीमा जीवनलाई बचाउने छ, पृथ्वीलाई नष्ट हुनु दिनु छैन भने ओसोको कुरा आज न भोलि मान्छेले सुन्नै पर्छ, उपाय छैन। अदरवाइज यो एटमिक जुन न्युक्लियर विपनमा जुन खर्च भइरहेछ, कुनै एभरेजमा वर्ल्डको 30% पैसा चाहिँ वारफेयरमा गयो। वार इन्डस्ट्री इज द लार्जेस्ट इन्डस्ट्री, विपन इन्डस्ट्री इज द लार्जेस्ट इन्डस्ट्री इन द वर्ल्ड। गरिब देशले पनि धेरै खर्च गर्छ वर्ल्ड इकोनोमीको मोटामोटी हेर्दाखेरि, कुनै कुनै कन्ट्रीले जस्तो नर्थ कोरियाहरूले त अझ बढी गर्छ, 30% सम्पत्ति गइरहेछ मनुष्यतालाई समाप्त गर्नलाई, बम बनाउनलाई, रकेट बनाउनलाई, ट्याङ्क बनाउनलाई, आर्मी प्रिपेयर गर्नलाई 30% ओसोको सुन्यो भने त्यो 1/3 वेस्टेज अफ मनी हो र त्यसले खालि मनुष्य पैदा गरिराखेको छ। त्यस कारण ओसो त नयाँ युगको मानचित्र कोरेर जानुभएको छ। यदि यो प्लानेट बच्छ कि बच्दैन मलाई थाहा छैन, किनभने द वे वी आर लिभिङ अहिले ग्लोबल वार्मिङले नै समाप्त गरिदिएला जस्तो छ, ओभर पपुलेसनले समाप्त गरिदिएला जस्तो छ, होइन, यो ठुला ठुला कन्ट्रीको बिचमा अमेरिका र चाइना दुईवटा विशाल शक्तिशाली राष्ट्रको बिचमा यत्रो वैमनस्य छ, इन्डिया र पाकिस्तानको बिचमा यत्रो वैमनस्य छ, होइन, इजरायल र अरबको बिचमा यत्रो वैमनस्य छ, सबैसँग एटम बम छ, हाइड्रोजन बम छ, होइन, हार्न लायो भने कसैले पनि डेस्परेटले के गर्छ? सपोज दुईवटा एउटा मजबुत राष्ट्र एउटा कमजोर राष्ट्रमा लडाइँ भयो भने पनि जब हार्न लायो भने त्यो लास्ट विपन युज गरिदिन्छ नि। खतरा के छ भने अमेरिका धेरै शक्तिशाली छ, त अमेरिकासँग कुनै राष्ट्रले हार्न लायो भने उसमा भएको त अन्तिम अवसर प्रहार गरिदिइहाल्छ नि, जनताले नै भन्छ बरु मर्छु गुलाम हुन्न, होइन। त्यहाँले एटम कुनै पनि युद्ध अब पृथ्वीमा भयो भने त्यसको समापन न्युक्लियर विपनबाट हुन्छ, द्याट इज द डेन्जर, होइन। इन्डिया पाकिस्तानको युद्ध भयो जो कि रोज टेन्सन छ, इन्डियाको आर्मी ठुलो छ अलिकति पाकिस्तानभन्दा, होइन, ठुलो ल, पाकिस्तानलाई इन्डियाले जित्नै लायो भने पनि पाकिस्तानले छोड्छ एटम बम हान्दैछ, र चाइना इन्डियामा लडाइँ भयो, चाइना इन्डियासँग धेरै शक्तिशाली छ, त चाइनाले इन्डियाले हराउनु सक्छ, इन्डिया हार्न लायो भने छोड्छ, इन्डियासम्म 150 एटम बम छ। सो वी हेभ नो फ्युचर, यसरी दुनियाँका विद्वान मान्छेहरूले स्पेसली सोच्नुपर्ने, हाम्रो कुनै भविष्य छैन। वान म्याड पोलिटिसियन पनि त मान्छे हो नि, टेन्सन हुन्छ, लोहनी स्वास्थ्यको झगडा भयो भने मान्छेले कति टेन्सन हुन्छ, श्रीमतीले भाँडा फुटालिदिन्छ, होइन, मोबाइल फुटालिदिन्छ, लोहनीले बच्चालाई पिट दिन्छ, होइन। अब त्यो जुन राष्ट्रपतिहरू छन् र प्राइम मिनिस्टर हुन् उनीहरू त ह्युमन बिङ हुन्, उनीहरू कबीरदास होइन नि, ओसो होइन नि, उनीहरू त सामान्य व्यक्ति हुन्, होइन, करुणावान व्यक्ति तो त्यो पदमा पुग्नै सक्दैन, चुनाव लडेर जानै सक्दैन। करुणा भएको ह्युमन भ्यालु भएको मान्छे त्यहाँ पुग्नै सक्दैन। त्यहाँ पुग्ने त पोलिटिसियन्सलाई पुग्छ, जो हाइली एम्बिसियस पोलिटिसियन भन्छ। यो संसारमा सबभन्दा बढी महत्त्वाकाङ्क्षी व्यक्तिहरू राजनीतिमा जान्छ। र अरू मनोवैज्ञानिकहरूले विश्लेषण गरेका छ, के भनेको छ भने इन्फ्युरिटी कम्प्लेक्सबाट विकसित व्यक्तिहरू पोलिटिक्समा जान्छ। आफूलाई म मेरो कुरा होइन, यो मनोवैज्ञानिकहरूको कुरा म भन्दैछु, किनभने उनीहरूलाई कहीँ कुनै न कुनै चिजले इन्फ्युरिटी कम्प्लेक्स भइरहेको छ, या त पढाइमा कमजोर थियो, या गरिब घरबाट आयो, या कसैलाई अपमान गर्यो। इन्फ्युरिटी कम्प्लेक्सका अनेक कारणहरू हुन्छन्, पढ्न सकेन के कारण हुन्छ, र त्यसको बदला उसले चाहिँ लिन्छ होइन। म आफै पढ्न सकेन, सारा पिएचडीलाई आफ्नो पिए बनाएर देखाइदिन्छ होइन। डाक्टरी पढ्न सकेन, सारा डाक्टरहरूलाई चाहिँ हेल्थ मिनिस्टर बनेर पेलेर देखाइदिन्छ। यो चाहिँ अहिले मैले भने होइन, यो मनोवैज्ञानिक कुरा भनिरहेको छु। मनोवैज्ञानिकहरूले के भनिरहेको छ भने इन्फ्युरिटी कम्प्लेक्सबाट ग्रसित व्यक्तिहरू नि पोलिटिकल पावरको महत्त्वाकाङ्क्षी हुन्छ। नत्र त टर्चर छ नि, त्यहाँ सुख छैन नि। तिमी हेर न, पोलिटिसियनलाई खाना फुर्सद छैन होइन, सुत्ने टाइम हुँदैन, 24 घन्टा मान्छेले घेरिराखेका हुन्छ, शरीरमा उसको कुनै सुख छैन होइन। गाली सुन्नुपर्छ, चुनाव भिख माग्दै जानु, मलाई भोट दिनु होला होइन, चाहे जातको नाममा दिनुहोस् या भातको नाममा दिनुहोस् होइन, मलाई नै जिताउनु होला। तिमीले गर्न सक्छ, माग्न सक्छ,
कल्पना
गर्न सक्दैन। अब त्यो लेभलमा मान्छेलाई जानुपर्छ, किनभने उसको महत्त्व एक्सेसिभ एम्बिसियस मान्छेहरू पोलिटिक्समा, इट इज प्रुभन होइन। इन्फ्युरिटी कम्प्लेक्स नमानौँ, सायद पोलिटिसियनहरूले नमान्ला, यो त मान्ला कि एक्सेसिभ एम्बिसियस पिपुल गो इन टु दि पोलिटिक्स होइन। र जो एक्सेसिभ एम्बिसियस मान्छेहरू छन्, त्यो सत्ताका शिखरमा छन्, चाहे अमेरिकामा होस्, चाहे नर्थ कोरियामा होस्, चाहे पाकिस्तानमा होस्, चाहे इन्डियामा होस्, चाहे कुन इजरायलमा होस् होइन, उनीहरूको एम्बिसन, उनीहरूको इगोमा ठक्का लाग्न थाल्यो भने दे विल युज न्युक्लियर वेपन। ऊ कबीर होइन नि, ऊ त्यो हाम्रो कुनै भविष्य छैन। उसो त्यसको चिन्ता गर्नुहुन्थ्यो। हाम्रो कुनै वान म्याड पोलिटिसियन, राति हामी सुत्या छौँ, एउटा यो अहिले 6 एटम बम त एसियामै 6 कन्ट्री चाहन्छ, इन्डिया, पाकिस्तान, चाइना, नर्थ कोरिया, इजरायल अनि इरान, 6 छ त इन्डियामै एसियामै न सबभन्दा गरिब महादेशमै छ 6 होइन। र सबै लडिराखेका छ, अरब इजरायल सधैँ लडिरहेको छ, इन्डिया पाकिस्तान सधैँ लडिरहेका छ, चाइना अमेरिका सधैँ टेन्सन छ। सो एनी म्याड पोलिटिसियनले एनी डे गलत डिसिसन गरिदियो भने हामी सुतेको सुतेकै हुन्छौँ, देयर विल बी नो वर्ल्ड। यस्तो खतरनाक समयमा हामी बाँचिरहेका छौँ। र उसो त यो युगको भविष्य कसरी बच्न सक्छ त्यसको मानचित्र कोरेर जानुभएको छ। र उसोलाई बहुआमी व्यक्तित्व छ उहाँको। कवीरले आफ्नो ढङ्गको विद्रोह गर्नुभयो, उहाँ पनि विद्रोही हुनुहुन्छ, त उहाँ त्यो बेला उहाँको जो क्षेत्र थियो सीमित थियो, बनारसमा गर्नुभयो, मगरमा गर्नुभयो, मान्छे कहाँ पुग्न पनि धेरै सकिन्थेन। उहाँ धार्मिक मतान्धताको विरोध गर्नुभयो होइन, त राजनीतिक साथ छुनु भएन, राजनीति त मारिदिइहाल्थ्यो, मार्दै नि उहाँलाई त मुगल बादशाहहरूले त मुसलमान बादशाहहरूले मार्नलाई बाँधेर गङ्गामै फालिदिएको थियो होइन। जबकि उहाँले डाइरेक्टली उनीहरूको विरोध गर्नुभएको थिएन, खतरा थियो, धेरै खतरा थियो, उसले त्यो खतरा मोल लिनुभयो। र त्यसै कारणले दुनियाँका सबभन्दा सङ्गठित धर्मले उहाँलाई चाहिँ त्यसरी मारिदियो, 58 वर्षमा मारिदियो। त्यो उसले त्यो खतरा मोल लिनुभयो। कविको समयमा त्यो सम्भव थिएन, त आफ्नो ढङ्गले विद्रोह दुइटैले गरे हो।
के व्यक्तिहरू अशिक्षित भएर पनि एकदमै धेरै प्रज्ञावान हुन सक्छन्? आजको यो कवीरको जीवनको सन्दर्भमा कुरा गर्नुपर्दा शिक्षा र प्रज्ञाको के सम्बन्ध होला?
प्रज्ञा भनेको इन्टेलिजेन्स हो, शिक्षा भनेको अहिलेको जुन छ त्यो नलेज हो होइन। नलेज युनिभर्सिटीमा सिकाइन्छ, इन्फर्मेसन, अहिलेको जुन शिक्षा छ इन्फर्मेसन बेस्ड छ। तर इन्टेलिजेन्ट अहिले मैले भने होइन, यो दुनियाँका अहिले प्रसिद्ध चिन्तकहरूले के भनिराखेको छ भने अहिलेको जुन एडुकेसन सिस्टम छ त्यसले इन्टेलिजेन्सलाई किल गरिदिन्छ. इन्फर्मेसन त दिन्छ. सानो बच्चामा हेर उसको बडो इन्टेलिजेन्स हुन्छ. जति जति उसलाई हामी स्कुलमा कलेजमा पढाउँछौँ इन्फर्मेसन त उसले क्यादर गर्छ. उसको स्वाभाविक इन्टेलिजेन्स बढ्दै जान्छ र उसको स्पन्टेनियस लाइफ स्टाइल बढ्दै जान्छ. उसको इनोसेन्स हामी मारिदिन्छौँ. होइन, इनोसेन्स त बहुत ठुलो कुरा हो नि. सन्तहरू मात्रै आफ्नो इनोसेन्स बजाउन सक्नुहुन्छ. यो एडुकेसन सिस्टमले ज्ञान दिन्छ, इन्फर्मेसन दिन्छ, त प्रज्ञा दिँदैन. प्रज्ञा कवीरको जुन बानी हो त्यो प्रज्ञाबाट आएको हो. होइन, अब एउटा स्कलरले भाषण दिन सक्छ, एमए गरेका छ, पिएचडी गरेका छ, उसले भाषण दिन सक्छ. उसले जे पढाएको छ त्यो चाहिँ उसको अनुभव होइन, किताबमा पढाएको छ उसले चाहिँ त्यो बारेमा त्यो उल्टी गर्छ भन्नु हामी वोमिट गर्छ. जति एक्जामिनेसनमा हामी के गर्छौँ, जो पढायो त्यसलाई उल्टी गर्ने पेपर विद्वान यो तथाकथित विद्वानहरूले उल्टी गर्नुहुन्छ. जो उहाँलाई फिड गरेका छ त्यो बोल्नुहुन्छ. होइन, पचाउन सक्नुहुन्न, झन् बढी बोल्नुहुन्छ. तर जो कवीर जस्तो व्यक्ति हो त्यो आफ्नो अन्तःप्रज्ञाबाट बोल्छ. इन्टेलिजेन्स बोल्नै चाह के भन्नु कवि अहिले भर्खर सुने न भने मन मस्त हुवा त्यो क्यों बोल्ने बोल्ने बोल्नै चाहँदैन. होइन, कसैले धेरै सोध्यो भने मान्छेले उहाँले बोल्नुहुन्छ. होइन, र उहाँले जो बोल्नुहुन्छ त्यो अन्तःप्रज्ञाबाट बोल्नुहुन्छ, आत्माको आवाज. त्यो इन्फर्मेसन होइन, युनिभर्सिटी इन्फर्मेसन होइन, त्यो आत्माको आवाज. त्यसले भन्नुभयो नि लेखालेखी कि नै देखा लेखी कि बात लेखेको मलाई के पनि थाहा छैन, देखेको कुरा गर्छु.
फेरि कवीरकै कुरा गरौँ स्वामीजी. पहिलोपटक कवीरको समाधि स्थल मगर जानुहुँदा हजुरलाई भएको त्यो अद्भुत अनुभूति, त्यहाँबाट फर्किँदा कवीरसँगै नेपालमा आउनुभएको प्रसङ्ग हजुरले एकदमै भनिराख्नु हुँदा एकदम रोचक लागेको थियो. हामीले त सुनेका छौँ हजुरको सामिप्यमा नजिक बस्ने व्यक्तिहरूले, तर हाम्रो दर्शक श्रोताहरूले चाहिँ सुन्नुभएको छैन त्यो प्रसङ्ग. के कोट्याउनु मिल्छ?
ठिक छ, म लुम्बिनी गएको थिएँ. लुम्बिनीमा हामी धेरै शिविर पहिला गर्थ्यौँ. बुद्धप्रति हाम्रो मेरो बडो गर्व आकर्षण छ. आज त हाम्रो लुम्बिनीमा वन्डरफुल कम्युन छ. त एक दिन केही पनि थिएन तपाईँ हामी लुम्बिनीमा गएर श्रीलङ्कन गेस्ट हाउसमा कोरियन गेस्ट हाउसमा कोरियन मन्दिरमा ठाउँ ठाउँमा हामीले बसेर धेरै शिविर गरेका छौँ. त्यही एक शिविरको सिलसिलामा पनि गएँ म. यो जुन पहिलोचोटि त शिविर होइन, पहिलोचोटि त म लुम्बिनी दर्शन गर्न गएको थिएँ. केही साथीहरूले लिएर गएको थिएँ. लुम्बिनी बसेँ दर्शन गरेर. मगर नजिक छ, मगर जाउँ. कवीरको जान मलाई इच्छा थियो. कवीरप्रति धेरै गहिरो इच्छा थियो. अनि मगर गएँ. अनि इच्छा त्यहाँ कवीर सबले भन्यो त्यहाँ बस्ने ठाउँ छैन, खाने ठाउँ छैन, कोही बस्दैन, चोर लाग्छ, डाका लाग्छ, त्यो एरिया खतरा छ, गाडी पनि छोडिदिन्छ. त्यस कारणले गएर दर्शन गएर फर्किहाल्नु होला. हामी बिहानै हिँडेको थियौँ, तिन अढाई तिन घन्टा लाग्छ भनेको थियो. बिहान जाउँ, दर्शन गरेर हामी फर्केर आउँछौँ भनेर लुम्बिनीमै आएर सुन्छु भनेर हामीले सामान उमान पनि लुम्बिनीमै छोडेर गएँ. जिप एउटा लिएर गएको थिएँ. बिडिए मेरो पार्टनर हुनुहुन्थ्यो, एक दुईजना सन्यासी स्वामीजीहरू हुनुहुन्थ्यो. हामी गए त्यहाँ गएपछि यस्तो पहिलोचोटि मैले कवीरको एनर्जी फिल्डमा मैले गएँ. होइन, त्यस्तो त्यहाँबाट त आउनै मन नलाग्ने. अब बेलुका हुन लाएर जाउँ. त्यहाँको जो महन्त हुनुहुन्थ्यो, जो पछि मेरो सन्यास मोर्चा लिनु हो, उहाँलाई नामै हामीले सन्त कवीर नाम दिएका छौँ. उहाँ त्यहाँको पुजारी हुनुहुन्थ्यो. पछि मसँग दीक्षा पनि लिनुभयो, मसँग धेरै प्रभावित हुनुभयो. उहाँले भन्नुभयो अरे बेलुका यहाँ नटिक्नुहोस्, यहाँ चोर लाग्छ, तपाईँ फर्किहाल्नुहोस्, हामीसँग बस्ने व्यवस्था पनि छैन. छ सातजना थिएँ, हामीसँग केही पनि छैन, एउटा कोठा छ, म बस्छु, खाट पनि छैन, ओर्ली पनि छैन, अनि हामी पनि केही लिएर गएको थिएन, अनि तपाईँहरू फर्किहाल्नुहोस् भन्नुभयो. मलाई जानै मन लाग्दैन, जानै मन लाग्दैन. त्यस्तो कवीरले तान्या छ, होइन, त्यो भित्रबाट पुकार आउँछ नि, गहिरो ट्युनिङ, यति एनर्जी फिल भयो त्यहाँ, यति एनर्जी फिल भयो. म त जान सक्दिनँ, म यहीँ बस्छु, तपाईँहरू जानुहोस्, भोलि मलाई फेरि लिन आउनु होला या म बसबाट आउँछु भने मैले साथीहरूलाई म जानु सक्दिनँ अनि उहाँहरूले चाहिँ होइन होइन हामी पनि बस्छु भने सबैजना बस्नु हो अनि केही पनि थिएन पुरालमा हामी सुत्थ्यौँ अनि त्यहाँ व्यवस्था थिएन उहाँसँग चामल र दाल मिसेको जाउलो पकाउनलाई मान्छेले कबीरलाई चढाउने नि चामल दाल मिसेको खिचडी चढाउने त्यो छ चामल दाल मिसेको चामल त दाल पनि सेपरेट छैन त्यो दिन सक्छु तर जाउलो पकाउनुहोस् भन्नुभयो हामी गएर सामान वान किनेर ल्याएँ अलिकति बाहिर ती खाना पकाएँ हामीले नि पकाएँ र यति मिठो खाना भयो त्यो जिन्दगीमा बिर्सिन सक्दिनँ त्यो बुद्ध क्षेत्रमा त्यो हुँदो रहेछ यति मिठो खाना भयो त्यो बिर्सिन सक्दैन त्यो चिया त्यहाँ उहाँले शान्तिजीले चिया खुवाउनु भयो बनाएर हामीलाई त्यस्तो चिया कहिले नसिद्धो जस्तो लाग्ने कि चिया सिद्धलाई पनि पिउ लाग्ने जिन्दगीमा त्यस्तो मिठो चिया खाएकै छैन होइन अब त्यो कबीरको आश्रमले उहाँ सन्तले आफै हामी त चिया खुवाउन सक्छौँ अरू केही सक्दिनँ भन्नु चिया खुवाउनुहोस् भनेको उहाँ चिया बनाएर दिनुभयो अब त्यो चिया सपनालाई पनि पिउ लाग्यो यस्तो यस्तो मिठो होइन यो मलाई रमण आश्रममा पनि भएको थियो यस्तै भएको थियो त्यो कफी दिन्छ त्यहाँ त्यो कफी सक्न लाग्यो भने डर लाग्ने अब फेरि थप्ने रमण आश्रम थप्ने चलन छैन अब त्यो स्वाद कहाँबाट आउँछ होइन त्यस कारणले एउटा तिमीले हेर्नु जब पूजाहरू हुन्छ नि पूजामा सामान्य चिज पकाइदिए भने पनि एकदम मिठो हुन्छ सत्यनारायण भगवान्को पूजामा बनाउँछ नि त्यहाँ सप्ताहलाई आउँछ त्यसमा बनाउँछ त्यो यति मिठो हुन्छ त्यो मिठो कहाँबाट आउँछ होइन त्यही आध्यात्मिक स्वाद हो त्यहाँ आध्यात्मिक भोजन भयो राति हामी पुरालमै सुतेँ रातभरि के सुतेँ गफ गरेँ कबीरको भजन कुरा गरेँ यति आनन्द आयो म शब्दमा वर्णन गर्न सक्दिनँ त्यसपछि म आउँदाखेरि मसँगै कबीर आउनुभयो जस्तो लाग्यो किनभने त्यसपछि जति कबीर कीर्त शिविर भयो लाहानमा शिविर भयो खालि कबीरकै कुरा गरेँ हामीले चरकपुरमा शिविर भयो म बरथवामा शिविर भयो पहिला नेपालभरिको गाउँ गाउँमा घुमेर म शिविर लिन्थेँ खालि कबीरको भजन कबीरको कुरा अनि सबले के भन्यो मगरबाट स्वामीले कबीर अहिले पनि कबीर त्यही दिनदेखि उसको सन्यासीमा प्रसिद्ध हुनुहुन्छ
एउटा कार्यक्रममा भन्न कतिको सान्दर्भिक हुन्छ थाहा छैन मलाई तर जब पहिलोपटक हाम्रो मन्दिरको उद्घाटन भएको थियो त्यो दिन सबैजना हामी वेट गरिरहेको थियौँ यहाँ हजुर ठ्याक्क आउनुभयो उताबाट यस्तो थियो कि ठ्याक्कै हजुरको त्यो ड्रेसअप पनि कबीरको ठ्याक्कै यही कलरको थियो सेम यही कलर हजुर पनि पुरा कबीर जस्तै देखिराख्नु भएको थियो अनि अचम्म लाग्यो मलाई एकदम अचम्म लाग्यो अनि मलाई मात्रै हो कि भन्ने लाग्यो मलाई मैले हजुरलाई भने पनि पछि त्यही बेलामा अनि सबैजनाले त्यही भन्न थाल्नुभयो कि स्वामीजी ठ्याक्कै कबीर जस्तै देख्नुभयो स्वामीजीको अनुहारमा कबीर नै देखिरहेको छ भने सबले भन्नुभयो र बिस्तारै त्यो प्रसङ्ग पनि भन्दै जानुभयो यो त साँच्चीको हजुरले लिएर आउनुभएको र हजुरमै कबीर हामी देखेका छौँ यो हाम्रो के हो स्वामीजी मेरो पर्सनल होला तर सबैलाई पनि
होइन यो तिम्रो ठिक हो अरू मित्रले पनि मलाई खबर गरे यो अब जुन दिन मन्दिरको उद्घाटन भयो योगानन्द त यहाँ थिएन योगानन्दले मलाई खबर गरे अहिले पोखरा गएर भन्यो उसले के राति सपना देखेको भने कबीर साहब मेरो हात समातेर डोडाउँदै यहाँ ल्याइराख्नु यही बाल्टोमा डोडाउँदै ल्याइराख्नु भएको थियो मेरो हात समातिराख्नु भएको छ कबीर साहब मसँगै आइराख्नु भएको छ यहाँ आउँदै देख्यो होइन अब ध्यानीहरूले भिजन देख्छ हाम्रो मेन्टल प्रोजेक्सन हुँदैन हामीहरूको भिजन हुन्छ किनभने हामी हाम्रो माइन्ड जुन छ रिलेटिभली सांसारिक व्यक्तिको माइन्डभन्दा रिलेटिभली अलिक शान्त छ त्यसले हामीले धेरै भिजनहरू देख्छौँ तिमीले देखेको पनि त ठिक हो योगानन्दले देखेको पनि ठिक हो र विश्वमा कबीर मन्दिरको कीर्तन हुँदाखेरि धेरै मान्छेले मलाई के भन्यो भने हामी त्यही पुगेकै जस्तो लाग्यो कबीरसँगै नाचिरहेको जस्तो लाग्यो अब यो कसरी भइरहेछ होइन एक दुईजनाले होइन अस्ट्रेलिया क्यानाडाबाट पनि मान्छेले त्यही भनिरहेका छ भने कबीर साहबको केही आशीर्वाद छ उहाँको सूक्ष्म शरीर एस्ट्रल बडी यहीँ हुन्छ जब हामी भजन गर्छौँ फिजिकल बडी त उहाँ त्यागिसक्नु भएको छ फिजिकल बडीको आवश्यकता छैन तर उहाँको जुन एस्ट्रल बडी छ त्यसलाई आह्वान गरे तिमी जस्तो प्रेमीले उसका प्रेमीहरू जब आह्वान गर्छन् उहाँ आइपुग्नुहुन्छ अनि हामीले उहाँले अनेक रूपमा अनुभव गर्न सक्छौँ तिमीले एक रूपमा गऱ्यो कसैले कुनै रूपमा गर्छ हाम्रो यो झुट होइन यसमा सच्चाइ छ।
हजुर हस् स्वामीजी।